हुन्छ सबैजनालाई यीशु ख्रीष्टको नाममा जय मसीह। तपाईँहरू सम्पूर्णलाई म आजको वचनमा स्वागत गर्न चाहन्छु। अनि आउनुहोस् हामी आजको वचनतर्फ हामी प्रवेश गर्नेछौँ। हामीले गएको केही महिनादेखि चाहिँ हामीले एउटै विषयलाई अध्ययन हामी गरिराखेका छौँ, अनि त्यो चाहिँ प्रभुको दोस्रो आगमन सम्बन्धी हो है। त्यसमध्ये हामीले धेरै भागहरूलाई धेरै समय लगाएर हामीले अध्ययन गरि नै राखेका छौँ है। पहिलो भागमा हामीले हेऱ्यौँ यीशुको दोस्रो आगमन किन हुँदछ होइन, त्यसपछि आएर दोस्रो भागमा हेऱ्यौँ सामान्य अपेक्षाहरू, अनि यो सामान्य अपेक्षामा पनि हामीले भित्र अझै अझै चारवटा प्रश्नहरूलाई हामीले हेऱ्यौँ। यीशु ख्रिस्ट चाहिँ कसरी आउनुभयो होइन, कसरी यीशु ख्रिस्ट चाहिँ मर्नुभयो, त्यसपछि कसरी उहाँ चाहिँ बौरी उठ्नु भएर उहाँ अहिले कस्तो अवस्थामा हुनुहुन्छ भन्ने कुरा, सबै कुराहरू हामीले भाग दुईमा अध्ययन हामीले गरिसकेका छौँ। त्यसपछि अब भाग दुईबाट हामीले के कुरा चाल पायौँ त भन्दा उहाँ चाहिँ होइन, उहाँ चाहिँ डिभाइन नेचरमा हुनुहुन्छ भन्ने कुरालाई हामीले चाल पायौँ नि त होइन, ईश्वरीय प्रवृत्तिमा उहाँ हुनुहुन्छ भनेपछि त्यसो भए उहाँ कसरी आउनुहुन्छ त, त्यस्तो प्रवृत्तिमा उहाँ हुनुहुन्छ भने कसरी आउनुहुन्छ त भन्ने कुरालाई हामीले अध्ययन गऱ्यौँ। र के चाल पायौँ त भन्दाखेरि उहाँ चाहिँ अदृश्य रूपमा चाहिँ आउनुहुन्छ भन्ने कुरा चाहिँ हामीले हेऱ्यौँ होइन। अब अदृश्य रूपमा आउनुहुन्छ भने भाग चारमा चाहिँ त्यसो भए उहाँलाई कसरी चिन्ने त होइन, अदृश्य रूपमा देखिने गरेर आउनु हुन्छ भने त हामी चिन्न सकिहाल्छौँ, तर अदृश्य रूपमा आउनुहुन्छ भने त अब चिन्हको लागि त हामीलाई केही न केही कुरा त चाहियो नि त। त्यो चाहिँ के हो त भन्दाखेरि चिन्हहरू, जुन चाहिँ हामीले धेरै चिन्हहरूलाई हामीले अध्ययन गऱ्यौँ, त्यो चिन्हहरूलाई हामीले हेरिसके पश्चात चाहिँ हामीले के चाल पायौँ त भन्दाखेरि उहाँको दोस्रो उपस्थिति चाहिँ अदृश्य रूपमा चाहिँ भइसकेको छ भन्ने कुरा चाहिँ हामीले चिन्हहरूलाई अध्ययन गर्दै गर्दा हामीले चाल पायौँ है। यहाँसम्म हामीले अध्ययन गरिसकेका छौँ। अब त्यस पश्चात अब अन्तिम भाग चाहिँ के हो त, भाग पाँच भनेको चाहिँ त्यसो भए है उहाँको दोस्रो आगमनको मिति चाहिँ कहिले हो त, किनभने उहाँको है अदृश्य उपस्थिति भइसकेको छ, दोस्रो उपस्थिति भइसकेको छ भने त्यो मिति चाहिँ कहिले हो त भन्ने सम्बन्धीमा चाहिँ आज हामी अध्ययन गर्न हामी जाँदैछौँ है। यो भाग पाँचमा आउँदै गर्दाखेरि हामीले दुईवटा कुराहरूलाई हामीले अध्ययन गरिसकेका छौँ गएका दुई हप्ताहरूमा। पहिलो चाहिँ हामीले बाइबलको कालक्रमलाई हेऱ्यौँ हो, आदमको जन्मदेखि AD 1 इस्वीसम्म एक समय आइपुग्दै गर्दाखेरि चाहिँ कति समयहरू बिते त भनेर हामीले अध्ययन गऱ्यौँ। र गएको हप्तामा चाहिँ है बाइबलको अगमवाणीहरूलाई खोल्ने चाबीहरू चाहिँ के हुन् त, समय अगमवाणीहरूलाई खोल्ने चाबीहरू भन्ने कुराहरूलाई हामीले अध्ययन गऱ्यौँ। अब त्यही कुराहरूलाई हामीले ध्यानमा राख्दै आजको भागमा हामी प्रवेश गर्दैछौँ। आउनुहोस् हामी सबैभन्दा पहिले अय्युब 24:1 पढेर आजको भागतर्फ हामी अघि बढ्नेछौँ। सिस्टर निता पढिदिनुहोस् त।
अय्युब 24:1, किन सर्वशक्तिमानबाट समयहरू गुप्त राखिएका छैनन्, तब किन उहाँलाई चिन्नेहरूले उहाँका दिनहरू देख्दैनन्।
सर्वशक्तिमानबाट परमेश्वरले चाहिँ के गर्नु भएको छैन रे त भन्दा, समयहरूलाई चाहिँ उहाँले गुप्तमा राख्नु भएको छैन कि है। अनि के हो त भन्दा, तब किन उहाँलाई चिन्नेहरूले, हेर्नुहोस् त उहाँलाई चिन्नेहरूले चाहिँ के हो त भन्दा, त्यो दिनहरू त्यो समयहरूको बारेमा चाहिँ उनीहरूले चाहिँ के गर्नेछन् त भन्दाखेरि चाल पाउनेछन् होइन, उनीहरूले चाहिँ थाहा पाउनेछन् भन्ने कुरा चाहिँ यहाँ लेखिएको हामी पाउँछौँ। यो सबैभन्दा अगाडि हामीले है भाग 1, 2, 3, 4 हेर्नुभन्दा पनि सबैभन्दा पहिले अगाडि हामीले अध्ययन गरेका थियौँ कि है, कस के अध्ययन गरेको थियौँ त भन्दाखेरि हामीले प्रकाशको पुस्तकमा लेखिएको कुरा, प्रकाश होइन 7 अध्यायमा भएको कुरालाई त्यहाँनिर एउटा है त्यहाँ चाहिँ के थियो त भन्दाखेरि अगमवाणीको कुरा थियो नि त होइन, चर्मपत्र खोल्नको लागि चाहिँ को चाहिँ योग्य छ त भन्ने कुराहरू हामीले हेरेका थियौँ, यहाँ यीशु ख्रिस्ट हुनुहुन्छ भन्ने कुरा हेरेका थियौँ। भनेपछि हेर्नुहोस् त यीशु ख्रिस्टलाई जब ती सबै कुराहरू विषयमा चाहिँ उहाँलाई चाल पाउनु भयो, त्यसपछि उहाँले पवित्र आत्माद्वारा मण्डलीलाई दिनुभयो, मण्डलीलाई पनि यो कुरा थाहा छ जुन कुरा है थेसलुनीको पुस्तकमा पनि पावलले लेख्दै गर्दा, भाइहरू हो तिमीहरूलाई समयको विषयमा मैले बताइरहनु जरुरत छैन भनेर चाहिँ पावल स्वयंले पनि बताएको हामी पाउँदछौँ। त्यसो हो भने मण्डलीलाई यो समयहरूको विषयमा चाहिँ के छ त भन्दा चाल छ, परमेश्वर स्वयंले होइन उनीहरूले चाहिँ उनीहरूलाई चाहिँ थाहा दिनुभएको छ भन्ने कुरा हामीले हेरिसकेका छौँ होइन। अब हितोपदेश 25:2 के लेखेको छ त भन्दा हेर्नुहोस् है, कुनै कुरा गुप्त राख्नुमा परमेश्वरको महिमा छ हो, तर राजाहरूको महिमा चाहिँ कुरा तलास गर्नुमा हुन्छ। हेर्नुहोस् त परमेश्वरले चाहिँ कतिवटा कुराहरूलाई चाहिँ के गर्नुहुन्छ त भन्दा गुप्तमा राख्नुहुन्छ। त्यो गुप्तमा राख्नु चाहिँ के हो त परमेश्वरको महिमा छ अरे क्या त्यहाँनिर, तर राजाहरूको महिमा चाहिँ कुरा तलास गर्नुमा छ। राजाहरूको महिमा चाहिँ केमा छ त भन्दा तलास, त्यसलाई खोज्नुमा छ अरे क्या। अब यो राजाहरू भनेको हो त साँच्चीकै राजाहरूलाई भन्न खोजिएको हो त? बिल्कुलै होइन। हामीले प्रकाश 1:6 हामीले हेर्दछौँ भने त्यो राजाहरू चाहिँ को हुन् त भन्ने कुरा चाहिँ यहाँ लेखिएको छ कि परम। हेर्नुहोस् त प्रकाश 1:16 र परमेश्वर र आफ्ना पिताका निम्ति हामीलाई, हामी भनेको कसलाई, मण्डलीलाई राजाहरू र पुजारीहरू बनाउनु भयो, उहाँलाई नै महिमा र प्रभुत्व सदा सर्वदा भइरहोस्। यो राजाहरू भनेको चाहिँ को रहेछ त भन्दाखेरि प्रकाश 1:6 प्रष्ट लेखिएको छ, यो राजाहरू भनेको चाहिँ मण्डलीहरू। भनेपछि यहाँ हेर्नुहोस् त, कुनै कुरा गुप्त राख्नुमा परमेश्वरको महिमा छ, तर मण्डलीको महिमा चाहिँ कुरा तलास गर्नुमा छ। हेर्नुहोस् त मण्डलीले चाहिँ के गर्छन् त भन्दाखेरि, जुन परमेश्वरले लुकाइराख्नु भएको कुराहरू छ नि हो, त्यो लुकाइराख्नु भएको कुराहरू चाहिँ खोज्नुमा चाहिँ के छ त भन्दाखेरि है मण्डलीको चाहिँ महिमा छ भन्ने कुरा चाहिँ यहाँ लेखिएको हामी पाउँदछौँ। हेर्नुहोस् है अब है, अनि यसैया 34:16 के लेखिएको छ त भन्दाखेरि, यसैया 34:16 कसैलाई पनि जोडीको अभाव हुँदैन। अब यो कसैलाई पनि जोडीको अभाव हुँदैन भन्नुको मतलब के हो त भन्दा, कुनै पनि प्रश्नको चाहिँ उत्तर हुँदछ भन्ने कुरा चाहिँ यहाँ बताउन खोजिएको हो है। अब हेर्नुहोस् है, किनभने यो हामीले पहिलो पाठमा हेरिसकेका छौँ, यसैया 34:16 भन्न खोजेको के हो भन्ने कुरा हामीले खण्ड खण्डलाई हामीले हेरिसकेका छौँ। अनि यसले भन्न खोजेको, कुनै पनि प्रश्नको उत्तर हामीमा हुँदछ भने के हो त भन्दा, त्यस प्रश्न हुँदछ भने त्यसको उत्तर पनि बाइबलमा नै हुँदछ भन्न खोजेको। त्यसो हो भने यीशु ख्रिस्टको दोस्रो उपस्थितिको मिति कहिले हो भनेर हामीमा प्रश्न आउँदछ भने त्यस त्यो प्रश्नको उत्तर पनि हामीलाई बाइबलले नै बताउँदछ। हेमेन बुझ्दै हुनुहुन्छ? त्यसो हो भने अब यो मिति कहिले हो त, हामीले कसरी चाल पाउने भन्ने विषयमा अब हामी अगाडि बढ्दैछौँ। अब हेर्नुहोस् है त, यो बुझ्नको लागि चाहिँ नि हामीले 3 वटा माध्यमहरूबाट हामी बुझ्न सक्छौँ कि, अगमवाणी है, समयको अगमवाणी र बाइबल कालक्रमबाट चाहिँ हामीले 3 वटा माध्यमहरूबाट चाहिँ हामीले यीशु ख्रिस्टको दोस्रो आगमनको मितिलाई हामी चाल पाउन सक्छौँ। हेर्नुहोस् है, अब ध्यान दिनुहोस् है त, अब हामीले बाइबल कालक्रमको विषयमा हामीले केही हामीले अध्ययन गरिसकेका छौँ, समय अगमवाणी पनि कस्तो हुन्छ भन्ने कुरा केही हामीले अध्ययन गरिसकेका छौँ गएका दिनहरूमा। हेर्नुहोस् है, हामी नयाँ छैनौँ र अगमवाणीको कुराहरू पनि हामीले केही केही कुराहरू हामीले हेरिसकेका छौँ है। त्यसो हो भने अब अगमवाणीबाट चाहिँ हामीलाई कसरी थाहा हुन्छ त यीशु ख्रिस्टको दोस्रो उपस्थितिको मिति हो, त्योतर्फ अब हामी अघि बढ्दैछौँ है त। अब यो चाहिँ कहाँ पाउँछौँ त भन्दाखेरि, हामी दानियल 2:44 यसको विषयमा हामी पाउँछौँ है। अब यो दानियल 2 अध्याय चाहिँ हामीले पाठ 8 जुन चाहिँ 5औँ विश्वव्यापी साम्राज्य भन्ने विषयमा हामीले अध्ययन गरिसकेका छौँ, हामीलाई यसको विषयमा थाहा छ। तैपनि आज हामी अलिकति गहिरेर है, यहाँ कहाँनिर चाहिँ छ त यसोको दोस्रो उपस्थितिको बारेमा यहाँनिर भन्ने कुरा चाहिँ अब हामी अलिकति यहाँनिर हामी प्रवेश हामी गर्छौँ। हाम्रो सिस्टर नितालाई दानियल 2:44 पढिदिनुहोस् भनेको अनुरोध गर्न चाहन्छु।
दानियल 2:44 अनि ती राजाहरूका दिनहरूमा स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ जुन राज्य कहिले नष्ट हुने छैन अनि त्यो राज्यहरू अरू कुनै जातिको हातमा छोडिने छैन तर त्यसले ती सबै राज्यहरू टुक्रा टुक्रा पारेर नाश गर्नेछ अनि त्यो सदा सर्वदा स्थिर रहने
रहनेछ। हुन्छ, धन्यवाद। अब हेर्नुहोस् है, त्यो दानियल 2 अध्यायमा चाहिँ है यहाँनिर एउटा नबुकदनेजर राजाले चाहिँ एउटा के देखेका छन् त भन्दाखेरि सपना देखेका छन् होइन। अब त्यो सपनाको सपना के हो र त्यसको अर्थ के हो भनेर चाहिँ दानियलले बताउँदै गर्दाखेरि चाहिँ यी कुराहरू दानियलले बताउँदछन्। अनि दानियलले के भन्दछन् त यहाँनिर भन्दाखेरि, अब यहाँ हेर्नुहोस् है 2:44मा चाहिँ, अनि ती राजाहरूका दिनहरूमा, ती राजाहरूका, अब यो ती राजाहरू भनेको कुन हामीले एकदमै याद गर्नुपर्ने कुरा है त, हामीले याद गर्नुपर्ने यो 2:44मा, अनि ती राजाहरूका दिनमा, हेर्नुहोस् है राजाहरूको दिनमा भन्नुको मतलब के हो त भन्दा, ती राजाहरूले राज्य गर्दै गर्दा अब ती राजाहरू को हुन् हामीले बुझ्नुपर्नेछ, हामीले खोज्नुपर्नेछ एउटा कुरा। अनि स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुन्छ हुनेछ, स्वर्गका परमेश्वरले राज्य खडा गर्नुहुनेछ। अब स्वर्गका परमेश्वरले राज्य खडा गर्नुहुन्छ भन्नुको मतलब के हो त भन्दाखेरि, यो त परमेश्वरको राज्य हो होइन, परमेश्वरको राज्य चाहिँ यस पृथ्वीमा चाहिँ सुरु हुने कुरा हो यो होइन, यो खडा गर्नुहुनेछ भनेको चाहिँ परमेश्वरको राज्य चाहिँ त्यहाँ सुरु हुने कुरा छ क्या है, सुरुवाती क्रम भनेपछि। अब हेर्नुहोस् है परमेश्वरको राज्य यो सुरु हुनको लागि त यहाँ के भइसकेको हुनुपर्छ, येशु ख्रिस्टको दोस्रो उपस्थिति चाहिँ के भइसकेको हुनुपर्छ त भन्दा भइसकेको हुनुपर्छ नि होइन र ओके होइन, येशु ख्रिस्टको दोस्रो उपस्थिति चाहिँ भइसकेको हुनुपर्छ, त्यस पश्चात पो त येशु ख्रिस्टको राज्य सुरु हुन्छ होइन। हो अब यहाँ बुझ्दै हुनुहुन्छ, त्यस भए हेर्नुहोस् है यहाँनिर अब राज्य चाहिँ कहिले हुन्छ भनेको छ त यहाँनिर हेर्नुहोस् त, अनि ती राजाहरूका दिनमा भनेर भनेको छ। अब यहाँ हामीले याद गरौँ, दुईटा कुरा हामीले याद गरौँ, एउटा राज्य खडा गर्नुहुन्छ कुन समयमा, कुन समयमा, ती राजाहरूका दिनमा। अब हेर्नुहोस् है हामीले यो ती राजाहरू भनेको चाहिँ कोहरू हुन् त, को हुन् र उनीहरूले कति समय अवधि राज्य गरे त भन्ने कुरा जब हामीले चाल पाउँछौँ नि, उनीहरूको समय अवधि र ती राजाहरूलाई हामीले बुझ्छौँ भने यहाँनिर हामीले के कुरा चाल पाउँछौँ त भन्दाखेरि, उहाँले होइन परमेश्वरले एउटा राज्य खडा गर्नुहुने समय पनि हामीले त्यहाँबाट केही हामीले चाल पाउन सक्छौँ। अब त्यसो हो भने ती राजाहरूको हुन् त होइन, ती राजाहरूको हुन्, हामीले दानियलको पुस्तकमा हामीले अध्ययन गरिसकेका छौँ होइन, यहाँ दानियलमा हामीले हेऱ्यौँ यहाँ टाउको टाउको जुन सुनको थियो, के सुनको टाउकोले कुन राजालाई जनाउँदछ त भन्दाखेरि कुन राज्यलाई, कुन राजालाई, ब्याबिलोनको होइन, ब्याबिलोन साम्राज्यलाई जनाउँदछ हो। त्यसपछि आयो यी मादी फरसी हो, मादी फरसीलाई जनाउँदछ जुन चाहिँ के हो त भन्दाखेरि चाँदीको थियो हो। त्यसपछि आएर यहाँ घुँडासम्म चाहिँ के को थियो त भन्दाखेरि पित्तलको थियो, यसले मादी फरसी पछि आउने को त भन्दा ग्रिस साम्राज्यलाई जनाउँदछ, र त्यस पश्चात आएको राज्य चाहिँ कुन हो त भन्दाखेरि फलामको, फलामले चाहिँ केलाई जनाउँदछ त भन्दाखेरि फलामले चाहिँ रोमी साम्राज्यलाई जनाउँदछ भन्ने कुरा हामीले पहिले नै अध्ययन गरिसकेका छौँ। अब ती राजाहरू भनेर यहाँ भनिएको छ, अब ती राजाहरू न बेबिलोनको राजा हो कि होइन, त्यसपछि मादी फरसीबाट हो कि होइन, त्यसपछि आएर ग्रिस एम्पायरबाट हो कि ग्रिस साम्राज्यबाट, न रोमी साम्राज्यबाट हो त, हो यो कुरा अब हामीले बुझ्नुपर्ने हुन्छ। अब एकदम साधारण तरिकाले हामीले बुझ्ने हो भने हेर्नुहोस् है, येशु ख्रिस्टको, येशु ख्रिस्ट जब यस संसारमा है मानिसको रूपमा उहाँ आउनु भएको थियो, त्यो समयमा कुन राज्य थियो, बेबिलोन राज्य थियो कि मादी फरसी थियो कि त्यसपछि आएर यो ग्रिस साम्राज्य थियो कि रोमी साम्राज्य थियो, सिस्टर नेता ब्रदर ब्रदर भद्र कसले राज्य गरिरहेको थियो,
के भन्नुभयो?
कुन साम्राज्य थियो येशु ख्रिस्ट आउनु हुँदाखेरि, येशु ख्रिस्टले जब उहाँ चाहिँ है मानिसको रूपमा उहाँ आउनु हुँदाखेरि, पहिलो पटक यस संसारमा आउनु हुँदाखेरि, येशु ख्रिस्टको जन्म हुँदाखेरि कुन चाहिँ साम्राज्यले चाहिँ चाहिँ होइन राज्य गरिरहेको थियो, बेबिलोन हो कि, हजुर
यहुदी
यहुदी, हेर्नुहोस् है त। अब हामीलाई यसको विषयमा चाहिँ कहाँ लेखिएको छ त भन्दाखेरि, लुकाको पुस्तकमा सिजर अगस्टस भनेर होइन गणना गर्ने के, त्यहाँनिर चाहिँ के हो त भन्दा उर्दी जारी भयो, सबैजनाले चाहिँ अब आफ्नो ठाउँमा गएर चाहिँ गणना गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यहाँ गरिएको हामी पाउँछौँ। त्यो सिजर अगस्टस भन्ने बित्तिकै यो सिजर अगस्टस जुन को कहाँ कुन राजा हो त, कुन साम्राज्यको राजा हो त भन्दाखेरि रोमी साम्राज्यको, यशुख्रिस्ट आउँदै गर्नु हुँदाखेरि रोमी साम्राज्यले चाहिँ के गरिराखेको थियो त भन्दा राज्य गरिराखेको थियो। अब बुझ्दै हुनुहुन्छ? अब हेर्नुहोस् है, ती राजाहरू भन्दै गर्दा बेबिलोनको होइन, माथि फरेसीको होइन, त्यसपछि आएर ग्रिस, ग्रिसको पनि होइन, त्यो राजाहरू चाहिँ कसको विषयमा यहाँ भनिएको हो त भन्दा यीशु ख्रिस्टको पहिलो आगमनमा नै चाहिँ यहाँनिर रोमी साम्राज्यको समय आइसकेको छ। अब ती राजाहरू भनेको चाहिँ को त भन्दा रोमी साम्राज्यकै राजाहरूको विषयमा चाहिँ यहाँनिर बताइएको हो। बुझ्दै हुनुहुन्छ? यहाँनिर ती राजाहरूको दिनमा भन्नुको मतलब चाहिँ कुन हो त भन्दाखेरि ती राजाहरू भनेको चाहिँ रोमी साम्राज्यकै। रोमी साम्राज्यको पनि कुन त भन्दाखेरि जुन हामीले हेऱ्यौँ नि 10वटा औँलाहरू हो, यो 10वटा औँलाको विषयमा बताइएको। अब यो 10वटा औँलाले चाहिँ के कुरालाई जनाउँदछ त भन्दाखेरि यो 10वटा औँलाले चाहिँ है युरोप, युरोपेली राष्ट्रहरूको है 10वटा राज्यहरूलाई जनाउँदछ। यो कुरा हामीले पहिले नै अध्ययन गरिसकेका छौँ। अब यो चाहिँ ए यहाँनिर हेर्न सक्नुहुन्छ है। अनि जब उनीहरू आए नि त्यसपछि हो, यो जब उनीहरू विकसित भयो यिनीहरूले चाहिँ के गरे त भन्दाखेरि धेरै भन्दा धेरै है अमेरिकादेखि लिएर यिनीहरूले पुरा एसियामा भएको है एसिया महादेशमा भएको धेरैभन्दा धेरै देशहरूलाई चाहिँ के गरे त भन्दाखेरि उनीहरूले चाहिँ उपनिवेश है कोलोनाइज गरे के। हो यही राजा यही यी 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 जति पनि साम्राज्यहरू ब्रिटिस साम्राज्य, फ्रेन्च साम्राज्य, डच साम्राज्य, यो पोर्चुगिज साम्राज्य, स्पेनिस साम्राज्य र जर्मन साम्राज्य जति पनि यिनीहरू साम्राज्यहरू छन् नि हो यहीको विषयमा यिनीहरूकै विषयमा चाहिँ यानि ती राजाहरूको समयमा चाहिँ के हो त भन्दा परमेश्वरले चाहिँ आफ्नो राज्यलाई चाहिँ खडा गर्नुहुन्छ भनेर चाहिँ दानियल 2:44 बताउन खोजिएको हो। अब हेर्नुहोस् है, हामीले एउटा कुरालाई के हेऱ्यौँ त भन्दा ती राजाहरू को हुन् त भन्ने विषयमा चाहिँ अब हामीले हेऱ्यौँ भने अब समयावधिलाई अब हामी हेर्न जाँदैछौँ। समयावधि चाहिँ अब के हो त, कति समय उनीहरूले राज्य गरे, त्यो समयावधिहरू के थियो त भन्ने कुरालाई अब हामी हेर्न जाँदैछौँ है त। ती राजाहरू भनेको हामीले बुझ्यौँ। अब यसकै विषयमा जुन दानियल 2 है 2 अध्यायमा भएको जुन राज्यहरू छ, यो राज्यहरूको विषयमा नि यीशु ख्रिस्टले पनि चाहिँ के गर्नुभएको छ त भन्दाखेरि एउटा अगमवाणी बोल्नु भएको छ कि, जुन कुरा हामी लुका 2:21-24 पदमा हामी पाउँछौँ। हाम्रो भद्रपदलाई पढिदिनु हुन मैले अनुरोध गर्न चाहे।
हुन्छ, म पढिदिनेछु। अनि तिनीहरू तरवारको धारले ढालिनेछन् र सबै जातिहरू कहाँ कैदी बनाएर लगिनेछन्। अनि अन्य जातिहरूको समस्याहरू पुरा नहुन्जेल यरुसलेम चाहिँ अन्य जातिहरूद्वारा कुल्चिमुल्ची पारिनेछ।
होइन सही, धन्यवाद। हामीले गएको हप्तामा पनि हामीले अन्य जातिहरूको विषयमा चाहिँ हामीले के गरिसकेका छौँ, अध्ययन गरिसकेका छौँ। अब यो अन्य जातिका समयहरू पुरा नहुन्जेल, हेर्नुहोस् है, अन्य जातिहरूका समय पुरा नहुन्जेल यरुसलेम चाहिँ अन्य जातिहरूद्वारा कुल्ची मिल्ची पारिनेछ भनेको छ। अब यो यरुसलेम भनेको चाहिँ एउटा यरुसलेम मात्र नभएर सबै इजरायल राष्ट्र नै भन्न खोजिएको हो है। अनि अब हेर्नुहोस् है, अन्य जातिहरूको समय पुरा नहुन्छ। अब यो अन्य जातिले चाहिँ कहिलेदेखि चाहिँ राज्य गर्न थाले त इजरायलमा भन्ने कुरा चाहिँ अब हामीले बुझ्नुपर्ने हुन्छ है। हामीले गएको हप्ता पनि यसको विषयमा अध्ययन गरिसकेका छौँ। अब अन्य जातिहरूको समय चाहिँ कहाँदेखि सुरु भयो त, उनीहरूले कहिलेदेखि चाहिँ इजरायलमा चाहिँ उनीहरूले राज्य गर्न थाले त भन्दाखेरि बेबिलोन साम्राज्य चाहिँ अन्य जातिहरूको चाहिँ के थियो त, अन्य जातिको जुन राज्य उनीहरूले इजरायलमा गर्न थाले त्यो चाहिँ बेबिलोनियन साम्राज्यबाट चाहिँ सुरु भयो। कसरी त भन्दाखेरि अन्तिम राजा सिदिकिया थियो, सिदिकियालाई पनि के गर्यो त भन्दाखेरि कैद गरेर चाहिँ बेबिलोनको राजाले है बेबिलोनमा लगे है। धेरैभन्दा धेरै मानिसहरू त्यहाँ भएका मानिसहरूले चाहिँ के गरेका छन् त भन्दा बेबिलोनमा लगेका छन्। त्यसपछि उनीहरू 70 वर्षसम्म बेबिलोनको कैदमा उनीहरू परेका छन्। यसको विषयमा हामीले दानियल 9 अध्यायमा हामीले गएको हप्ता अध्ययन गरिसकेका छौँ र यर्मियाको पुस्तकमा पनि होइन यो 70 वर्ष चाहिँ उनीहरू चाहिँ के हुनुपर्छ त भन्दाखेरि त्यही बेबिलोनको कैदमा हुनुपर्छ, त्यस पश्चात मात्र परमेश्वरले चाहिँ आफ्नो देशमा फर्काउनुहुन्छ भनेर चाहिँ त्यहाँ लेखिएको कुरा छ। भनेपछि हेर्नुहोस् है त, अब अन्य जातिहरूले चाहिँ नि अब यरुसलेम भनेको इजरायलमा चाहिँ राज्य गर्न थालेको चाहिँ कहाँबाट हो त भन्दा बेबिलोन साम्राज्यबाट। अब बेबिलोन साम्राज्य, त्यसपछि मादी फरेसी आए, त्यसपछि ग्रिक साम्राज्य आए, त्यसपछि रोमी साम्राज्य। हेर्नुहोस् त यी सबै राज्यहरू चाहिँ के हो त भन्दा अन्य जातिहरू हुन् कि, अन्य जातिहरूले राज्य गरेका हुन् र यी सबैलाई नै अन्य जातिहरूको समय भनेर भनिएको। अब हामीले गएको हप्ता के अध्ययन गरिसकेका छौँ, अन्य जातिहरूको समय चाहिँ कति समयावधिको थियो त भन्ने कुरा हामीले हेऱ्यौँ नि होइन। जुन कुरा हामीले कहाँ पायौँ त भन्दा लेबीमा हेऱ्यौँ, 7 पटक। हेर्नुहोस् त लेबी 26:28 लिएर त्यहाँनिर चाहिँ घरिघरि तिमीहरूले चाहिँ 7 गुणा 7 गुणा 7 गुणा 7 गुणा 4 पटक चाहिँ तिमीहरूले चाहिँ के पाउनेछौ त भन्दाखेरि त्यहाँ तिमीहरूले दण्ड पाउनेछौ भनेर लेखिएको छ। अब यो 7 गुणा भनेको चाहिँ के हो त भनेर हामीले अध्ययन गऱ्यौँ। 7 गुणा है पटक, 7 पटक हो यो, 7 पटक भनेको 7 वर्ष हो है। अनि एक वर्षमा, एक अगमवाणीय वर्ष, सुन्नुहोस् है, एक अगमवाणीय वर्षमा चाहिँ कति दिनहरू हुन्छन् त भन्दाखेरि 360 अगमवाणी दिनहरू हुन्छन् भनेर हामीले हेऱ्यौँ। र 360 दिन भनेको चाहिँ है 360 दिनमा गुणा 7, हेर्नुहोस् है, एक वर्षमा 360 अगमवाणी दिनहरू हुन्छन् भने 7 अगमवाणीय वर्षमा कति दिन अगमवाणीय दिनहरू हुन्छन् त भन्दा 2520 अगमवाणीय दिनहरू हुन्छन् भन्ने कुरा हामीले अध्ययन गर्यो। र इजिकेल 4:6 अनुसार एक अगमवाणीय दिन बराबर चाहिँ कति हुन्छ भनेर लेखिएको छ, एक वर्ष भनेपछि 2520 अगमवाणीय दिन बराबर चाहिँ हाम्रो शाब्दिक कति हुन्छ त भन्दा हाम्रो 2520 वर्षहरू हुन्छन् भन्ने कुरा हामीले हेऱ्यौँ। त्यसो हो भने हेर्नुहोस् है, पुरा 2520 वर्ष, 2520 सुरु कहाँबाट भयो, बेबिलोनियन साम्राज्यबाट। उनीहरूले कहिलेदेखि राज्य गर्न थाले त भन्दा इपू है ईसापूर्व 606 देखि। जब हेर्नुहोस् है 2520 वर्षबाट हामीले इपू ईसापूर्व 606 हामी घटाउँदछौँ भने हामी इस्वी सम्वत 1914मा हामी आइपुग्छौँ। भनेपछि 1914सम्म चाहिँ के गरेका रहेछन् त भन्दा अन्य जातिहरूले चाहिँ के गरेका रहेछन्, यो अन्य जातिहरूको समय र अन्य जातिहरूले चाहिँ राज्य गरेको समय चाहिँ 1914 इस्वी सम्वत 1914 रहेछ। अब यो कुरालाई म तपाईँलाई अझै बुझ्नको लागि अन्य जातिहरूको समय भनेर यहाँनिर एकदमै साधारण तरिकाले यहाँ बुझ्ने डायग्राम पनि मैले यहाँ राखिदिएको छु, चित्र हेर्नुहोस् है। यहाँबाट सुरु भयो हो, त्यसपछि 2520 वर्षहरू भनेको अन्य जातिको समय हो। अब हेर्नुहोस् है, यहाँबाट 2520 वर्ष यहाँ आइपुग्दै गर्दाखेरि चाहिँ हामी कहाँ आइपुग्ने रहेछ त भन्दाखेरि इस्वी सम्वत 1914। अब हेर्नुहोस् है 1914 हो। अब यति कुरा दुईटा बुझिसकेपछि अब हामीले के कुरामा हामी चा आइपुग्छौँ त भन्दाखेरि ती राजाहरूको दिनहरू भनेको कुन राजाहरू हुन् त भन्दा जुन यो खुट्टाको होइन खुट्टामा राज्य गर्दै गरेको, अनि जुन यो खुट्टामा चाहिँ के गर्यो त भन्दाखेरि जुन ढुङ्गा आएर चाहिँ हान्यो नि त्यसले चाहिँ के कुरालाई जनाउँदछ त भन्दा त्यो भनेको चाहिँ 1914 इस्वी सम्वत 1914मा चाहिँ के भयो त भन्दा पहिलो पटक चाहिँ है उनीहरूको अन्य जातिहरूको समय पनि सक्यो। त्यस पश्चात चाहिँ त्यहाँनिर चाहिँ के भएको छ त भन्दा पहिलो विश्वयुद्ध भयो भनेर हामीले अध्ययन गरेका छौँ। अब हेर्नुहोस् है त ती राजाहरूको दिनमा उहाँले के गर्नुहुन्छ त भन्दा स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुन्छ भनेर भन्दै गर्दाखेरि चाहिँ अब यहाँ हेर्नुहोस् त यो जुन ढुङ्गाले हान्यो नि 1914मा त अब यहाँ तहस नहस भइसकेको छ हो, यहाँ मूर्तिलाई हानिसकेको छ। भनेपछि यीशु ख्रिस्टको दोस्रो उपस्थिति चाहिँ ती राजाहरूको दिन भनेपछि यो 1914 भन्दा चाहिँ अगाडि हुनुपर्छ क्या, बुझ्दै हुनुहुन्छ। 1914मा त के भयो सब त्यो मूर्ति मूर्ति त के भइसकेको, मूर्तिलाई त ढुङ्गाले होइन नकाटिकन आएको ढुङ्गाले चाहिँ हानेको छ। त्यो त्यो इभेन्ट भनेको 1914 हो, 1914 इस्वी सम्मत 1914 हो भने राजाहरूको दिन भनेको त अब यो खुट्टाको यो औँलालाई जनाउँदछ नि त। भनेपछि 1914 इस्वी सम्मत 1914 भन्दा यीशु ख्रिस्टको दोस्रो उपस्थिति चाहिँ अगाडि नै भएको हुनुपर्दछ, किनभने ती राजाहरूको दिनमा भनेपछि राजाहरूले राज्य गर्दै गर्दाखेरि हो, बुझ्दै हुनुहुन्छ। हो यहाँबाट हामी के कुरा चाल पाउँछौँ भन्दाखेरि भविष्यवाणीबाट यीशु ख्रिस्टको दोस्रो उपस्थिति चाहिँ हेर्नुहोस् है 1920 सम्मत 1914 भन्दा चाहिँ अगाडि नै भएको हो है भन्ने कुरा चाहिँ यहाँबाट हामी भविष्यवाणीबाट यहाँ हामी चाल पाउँछौँ। अब यो त चाल त पाउँछौ। त्यसो भए अब ठ्याक्कै मिति चाहिँ कहिले हो त? हो, अब त्योतर्फ हामी अघि बढ्दैछौँ। हेर्नुहोस् है, भविष्यवाणीले पनि हामीलाई यसरी बताउँछ, 1914 भन्दा अगाडि नै चाहिँ उहाँको दोस्रो उपस्थिति भएको हो भनेर। तर अब बाइबलमा यस्तो अध्याय छ जुन अध्यायबाट चाहिँ हामी प्रष्टै थाहा पाउन सक्छौँ कि उहाँको अदृश्य दोस्रो उपस्थिति चाहिँ कहिले भएको हो। त्यो चाहिँ हामी कहाँ नै पाउँछौँ त भन्दाखेरि, यो हामी दानियलकै पुस्तकमा हामी पाउँछौँ। दानियलको पुस्तक कहाँ पाउँछौँ त भन्दा, दानियलको पुस्तकको 12 अध्यायमा हामी पाउँछौँ। अब यो 12 अध्यायमा चाहिँ के छ त भन्दाखेरि, 3 वटा मितिहरू यहाँ हामी पाउँछौँ कि, 3 वटा मिति हामी यहाँ पाउँछौँ। कहाँ कहाँ त भन्दाखेरि, दानियल 12:7, त्यसपछि दानियल 11:12 है, 11 को 12 को 11-12 पदमा हामी पाउँछौँ। अब यो 3 वटा मितिहरूलाई चाहिँ अब हामी एक एक गरी हामी हेर्न जाँदैछौँ। सबैभन्दा पहिले हामी कुन हेर्छौँ त भन्दाखेरि, दानियल 12:7 जुन चाहिँ पहिलो मिति हो, यहाँ चाहिँ दानियलमा उल्लेख गरिएको है। अब यहीँबाट हामी सुरु गर्छौँ। अब भद्र ब्रदरलाई दानियल 12:7 पद पढिदिनु भने म अनुरोध गर्न चाहन्छु।
अनि मैले मलमलको वस्त्र पहिरिएका र नदीको पानीमाथि भएका ती मानिसलाई आफ्नो दाहिने हात र आफ्नो देब्रे हात स्वर्गतिर उचालेर म र सदा सर्वदा जीवित रहनु हुनेको नाममा शपथ खाएर बोलेका सुने कि समयहरू र आधा समयका निम्ति यो हुनेछ जब त्यसले पवित्र जातिको शक्तिको चुरचुर पार्ने काम गरी सिद्ध्याउने छ। तब यी सबै कुराहरू सिद्धिने छन्।
धन्यवाद भद्र भद्र। अब हेर्नुहोस् है त, दानियल 12:7 पनि अब के छ त भन्दा, दानियलले देखेको एउटा दर्शन नै छ होइन। अब दर्शनमा चाहिँ अब के भयो त भन्दा, मलमलको वस्त्र पहिरेका नदीको पानीमाथि भएका ती मानिसलाई आफ्नो दाहिने हात र आफ्नो देब्रे हात स्वर्गतिर उचाले हेर्नुहोस् है, अनि के गरे त भन्दा, सदा सर्वदा जीवित रहनु हुनेको नाममा शपथ खाएर बोलेका सुने। हेर्नुहोस् है, अब शपथ खाएर चाहिँ बोलेको चाहिँ दानियलले सुने। के सुने त दानियलले भन्दाखेरि कि, अब हेर्नुहोस् है, कि समयहरू र आधा समयका निम्ति यो हुनेछ। हेर्नुहोस् है, यो कति समयको लागि हुनेछ अरे, समयहरू र आधा समय। अब समय भनेको हामीले अध्ययन गरिसकेका छौँ 1 वर्ष, समयहरू भनेको 2 वर्ष, आधा समय भनेको चाहिँ समयको आधा भनेपछि, समय भनेको 1, समयको आधा भनेपछि आधा हो, आधी भनेपछि कति भयो त भन्दाखेरि 1, 2 र आधा वर्ष गरेर 3.5 वर्षहरूका निम्ति हुनेछ भनेर यहाँ लेखिएको छ। अनि जब त्यसले पवित्र जातिको शक्ति चुरचुर पार्ने काम गरी सिद्धाउनेछ, तब यी सबै कुराहरू सिद्धिनेछन्। अब हेर्नुहोस् है, पवित्र जातिको शक्तिलाई चुर चुर पार्ने काम भनेर यहाँ लेखिएको छ है। अनि समय पनि कति छ त, समयावधि 3.5 वर्ष। अब हेर्नुहोस् है, यो समयावधि 3.5 वर्ष हो, त्यसपछि आएर पवित्र जातिहरूलाई चुर चुर पार्ने कुरा, यो त हामीले योभन्दा अगाडिको अध्यायहरूमा पनि हामीले अध्ययन गरिसकेका छौँ। अब यसले के कुरालाई जनाउँदछ त भन्दाखेरि, हामीले यो चाहिँ ख्रिस्ट विरोधीको विषयमा हामीले अध्ययन गर्दै गर्दाखेरि ठ्याक्कै यही कुरा, के कुरा त, समयहरू र आधा समयको विषयमा हामीले अध्ययन गरेका थियौँ है। हेर्नुहोस् है, यसै कारणले गर्दा हेर्नुहोस् है, हामीले यीशु ख्रिस्टको दोस्रो आगमन यानि कि दोस्रो उपस्थितिलाई बुझ्नुभन्दा अगाडि चाहिँ हामीले के अध्ययन गरिसकेका छौँ, ख्रिस्ट विरोधीको विषयमा अध्ययन गरिसकेका छौँ है। यसै कारणले गर्दा हेर्नुहोस् है, अब हेर्नुहोस् है, यही कुरा हामीले ख्रिस्ट विरोधीमा हामीले अध्ययन गरेका थियौँ। कहाँ त भन्दाखेरि, दानियल 7:25 हामीले अध्ययन गरेका थियौँ। त्यहाँ के लेखेको छ, यहाँ हेर्नुहोस् है, अनि त्यसले है परम प्रधानको विरोधमा ठुला ठुला कुराहरू बोल्नेछ। त्यसले भनेको कसले त भन्दा, ख्रिस्ट विरोधी प्रणाली, त्यो प्रणाली के हो त भन्दाखेरि, पापासी हो, पोपवाद हो भनेर हामीले अध्ययन गरिसकेका छौँ हो। र परम प्रधान हेर्नुहोस् है, यहाँ परम प्रधानका पवित्र जनहरूलाई रगड्नेछ। हेर्नुहोस् त यहाँ के भनेको छ, पवित्र जनहरूलाई रगड्नेछ। अब यो दानियल 12:7 के लेखेको छ, पवित्र जन, पवित्र जातिको शक्ति चुर चुर पार्ने काम गरी सिद्धाउनेछ। हेर्नुहोस् है, पवित्र जाति भनेको छ यहाँनिर, त्यहाँ चाहिँ पवित्र जन भनेको छ। हेर्नुहोस् है, एउटै छ बुझ्दै हुनुहुन्छ, एउटै कुरा यहाँ हामी पाउँछौँ। अनि त्यसपछि यहाँ के लेखेको छ त, त्यसपछि के लेखेको छ हेर्नुहोस् त, अनि त्यसले हो समयहरू र व्यवस्था बदली गर्ने विचार गर्नेछ, अनि तिनीहरू कति समयको लागि, समयहरू र आधा समयसम्म त्यसको हातमा सुम्पिनेछ। यहाँ पनि त्यही कुरा हामी पाउँछौँ, भनेपछि 3.5 वर्ष, यहाँ जुन दानियल सातको पच्चिसमा लेखिएको समय समयहरू र आधा समय छ, यहाँ पनि हामीले दानियल 12:7 ले पनि यही कुरा बताउँदछ। भनेपछि अब हेर्नुहोस् है, यही कुरा बताएको छ। अब यो कुरालाई हेर्नुहोस् है, यो कुरालाई हामीले अध्ययन गर्दै गर्दा हामीले के कुरालाई चाल पायौँ त भन्दा, जुन दानियल 12:7मा, दानियल 7:25, प्रकाश 12:6, हेर्नुहोस् त यहाँ 1260 दिन भनेको छ, प्रकाश 12:14मा 3.5 वर्ष भनिएको छ, प्रकाश 13:5मा 42 महिना भनिएको छ। यसको विषयमा हामीले अध्ययन गरिसकेका छौँ, र अध्ययन गर्दै गर्दाखेरि हामीले के कुरालाई चाल पायौँ त भन्दाखेरि, जति पनि यहाँनिर है यो ख्रिस्ट विरोधी प्रणालीको विषयमा चाहिँ नि, जति पनि यहाँनिर अगमबाणीहरू भएको छ, तिनवटा है कोणहरूबाट चाहिँ नि यहाँनिर दिइएको छ त्यही समय अवधिलाई, तिनवटा कोणहरूबाट। त्यो चाहिँ के हो त, दिन दिनको है दिनको कोणबाट, त्यसपछि आएर मही त्यसपछि महिना र त्यसपछि वर्ष। है हेर्नुहोस् है, यहाँ दिन दिन भनेको कति, 1260 दिन हो, त्यसपछि दिन अनि त्यसपछि महिना, महिना चाहिँ कति भनेको छ त भन्दा, यहाँ प्रकाश 13:5मा 42 महिनाको विषयमा लेखेको छ, महिनाको दृष्टिकोणबाट यहाँ दिएको हामी पाउँछौँ। र अर्को तेस्रो चाहिँ कति त भन्दाखेरि वर्षको हो। यो सबै कुराहरूलाई हामीले अध्ययन गर्दै गर्दाखेरि हामीले के कुरालाई चाल पायौँ त भन्दाखेरि, यी सबै कुराहरू चाहिँ एउटै समय अवधिलाई बताउनको निम्ति फरक फरक दृष्टिकोणहरूबाट बताउन खोजिएको हो भन्ने कुरा हामीले चाल पायौँ। अब 3.5 वर्ष भनेको 1260 दिन नै हुन्छ, होइन 42 महिना भनेको पनि फेरि कति हो त भन्दाखेरि, यो 3.5 वर्ष अथवा 1260 दिन नै हुन्। यति कुरा हामीले चाल पाइसकेपछि हामीले दानियल 12:7मा हामीले के हेऱ्यौँ, 3.5 वर्ष। अब यो 3.5 वर्ष भनेको 3.5 वर्ष अगमबाणीय के हो त भन्दाखेरि, अगमबाणीय वर्षहरू भने के, 3.5 अगमबाणीय वर्ष। अब अगमबाणीय वर्ष हुन् भनेपछि वर्षलाई अब हामीले दिनमा लिएर आउनुपर्ने हुन्छ। अब दिनमा लिएर आउँदै गर्दाखेरि 1260 अगमबाणीय दिनहरू हुन्छन्। हेर्नुहोस् है, यो कुराहरू हामीले हेरिसकेका छौँ, अध्ययन गरिसकेको कारणले गर्दाखेरि मैले ट्याक्कै यहाँ भनिराखेको छु तपाईँहरूलाई, मलाई आशा छ तपाईँहरूले बुझिराख्नु भएको छ। भनेपछि 3.5 वर्ष अगमबाणीय वर्ष भनेको 1260 अगमबाणीय दिनहरू हुन्छन् है। भनेपछि दानियल 12:7ले भन्न खोजेको त्यो 3.5 वर्ष भनेको चाहिँ के हो त भन्दा, त्यो 3.5 अगमबाणीय वर्ष भनेको 1260 अगमबाणीय दिनहरू हुन्छन्। अब हामीले इजिकेल 4:6मा, त्यसपछि आएर गन्ती 13:34मा हामीले के हेऱ्यौँ त, 1 वर्षका निम्ति मैले तिम्रा निम्ति 1 दिन ठहराएको छु, 1 वर्ष भनेको 1 दिन ठहराएको छु भनेर यहाँ लेखेको छ हो। 1 दिन भनेको 1 वर्ष, यहाँ हेर्नुहोस् त गन्ती 14:34मा पनि हामीले हेर्छौँ भने दिनको 1 वर्षको हिसाबले भनेर यहाँ लेखिएको छ हो। अब यसको आधारमा हामीले हेर्दछौँ भने 1 दिन भनेको चाहिँ के हुन्छ त भन्दाखेरि, 1 दिन बराबर चाहिँ 1 अगमबाणीय दिन बराबर है, 1 अगमबाणीय दिन बराबर कति हुने रहेछ त भन्दा, हाम्रो चाहिँ शाब्दिक 1 वर्ष हुँदछ। अब यति कुरालाई अब हामीले बुझिसकेपछि त्यो है, अब जुन ख्रिस्ट विरोधी प्रणालीलाई चाहिँ दिइने समय चाहिँ कति हो त भन्दाखेरि, समयहरू र आधा समय, यो भनेको 1260 वर्षहरू हुन्। अब 1260 वर्षहरू हुन् भन्ने त हामीले चाल पाइसकेका छौँ, त्यसो भए कहिलेबाट कहिलेसम्म हो त, कहिलेबाट सुरुवात भयो त भन्ने कुरा पनि हामीलाई जान्न जरुरी हुन्छ, जुन कुरा हामीले पहिले नै अध्ययन गरिसकेका छौँ। त्यो चाहिँ कहिले सुरुवात भयो त भन्दाखेरि, यहाँ हेर्नुहोस् त दानियल 7:8मा प्रष्टै लेखेको हामी पाउँछौँ। त्यसको के पाउँछौँ त हामी भन्दाखेरि, हेर्नुहोस् है यहाँ, ती सिंहहरूको विषयमा मैले सोचिरहेको थिएँ हो। अनि हेर तिनको बीचमा अर्को एउटा सानो सिंह माथि उठेर आयो। यो सानो सिंहले कसलाई जनाउँदछ? यो सानो सिंहले चाहिँ त्यही ख्रिस्ट विरोधी प्रणालीलाई जनाउँदछ भनेर हामीले अध्ययन गरिसकेका छौँ, होइन? अब हेर्नुहोस् है, उसको चाहिँ के थियो त भन्दा आँखा थियो, हो आँखा थियो, मुख मुख पनि थियो भनेर भनेको छ। अब यो आँखाले के कुरालाई जनाउँछ, मुखले के कुरालाई जनाउँछ, हामीले अध्ययन गरिसकेका छौँ। अब हेर्नुहोस् है, जब यो सिंह पलायो नि, यो सानो सिंह, पहिला 10 वटा सिंह त यहाँ थियो नै, हो 10 वटा सिंह त थियो नै, तर 10 वटा सिंहबाट चाहिँ एउटा एकदमै अर्को एउटा सानो सिंह माथि उठ्यो क्या, यो सानो सिंह माथि उठ्यो। अनि जसको सामुबाट अघिका सिंहहरू मध्ये 3 वटा जरैसम्म उखेलिए, भने चाहिँ यो जुन 3 वटा सिंहहरू पहिला थिए नि, 10 मध्येको 3 चाहिँ जरैसँग उखेलिए भनेर चाहिँ यहाँ भनेको छ। अब यो जरैसँग उखेलिए चाहिँ कहिले त, कुन कुन हो त भन्दा, हामीले यहाँ हेरिसकेका छौँ है, अस्ट्रोगस, इस्टर्न सर्किट्स भन्ने कुरा हामीले हेरिसकेका छौँ। ओ अब यो समय मिति चाहिँ कहिले हो त भन्दाखेरि इपू ईसा पूर्व 539 हो। अब सुरुवाती मिति है इपू ईसा पूर्व 539 हो भन्ने कुरा हामीले यहाँ सुरुवाती चाल पायौँ, र समयावधि पनि कति हो भन्ने कुरा हामीले चाल पायौँ कि। अब हेर्नुहोस् त, समयावधि चाहिँ कति हो त, 1260 वर्ष हो। सुरुवात कहाँदेखि हो त भन्दाखेरि ईसा पूर्व 539, ठिक छ? यो जरैसम्म उखेलिएको मिति चाहिँ 539 इस्वी ईसा पूर्व हो। अब दुइटै कुरा अब हामीले चाल पायौँ भने अब हामी यसले कहाँ पुर्याउँछ भन्ने कुरा त अब हामीले सजिलै निकाल्न सक्छौँ नि त, होइन? सुरुवात पनि हामीलाई थाहा भयो, समयावधि पनि हामीलाई थाहा भयो। अब हेर्नुहोस् है त, यहाँ हेर्नुहोस् है, अब यहाँ सहज ढङ्गमा मैले यहाँ तपाईँलाई बुझाउन चाहन्छु, यहाँ त्यसैको निम्ति मैले यहाँ सा थोरै कुराहरू यहाँ लेखेको छु। दानियल 12:7 भने अनुसार 3.5 वर्षको समयावधि हुन्छ भनेर लेखिएको छ है। समयहरू र आधा समय भनेको 3.5 वर्ष। अब हेर्नुहोस् है, एक वर्षमा, एक अगमवाणीय वर्षमा कति दिनहरू हुन्छन् त भन्दा 360 दिनहरू हुन्छ। यो कुन हो त, अगमवाणीय दिनहरू नै हो है। अब हेर्नुहोस् है, 3.5 वर्षको गुणा 360 दिनहरू गर्दै गर्दा कति हुने भयो त भन्दा 1260 अगमवाणीय दिनहरू हुने भयो। भनेपछि 3.5 वर्ष भनेको चाहिँ 1260 अगमवाणीय दिन हुन्। अब 1260 अगमवाणीय दिन भनेको चाहिँ कति हुन्छ त भन्दाखेरि, एक अगमवाणीय दिन बराबर 1 वर्ष हुन्छ, भने चाहिँ 1260 अगमवाणीय दिन बराबर हाम्रो शाब्दिक 1260 वर्षहरू हुन्छन्। अब यति चाल पाइसकेपछि यहाँनिर इस्वी यहाँनिर हेर्नुहोस् है, यहाँनिर 539 है त, यहाँनिर 1260 जोड्दै गर्दाखेरि, यो 1260 वर्ष जोड्दै गर्दा हामी कहाँ आउँछौँ, 1799, 1799 हामी आउँछौँ कि। अब यो 1799 आउनु भनेको चाहिँ इस्वी सम्वत 1799 नै हो कि, 1799 हो। ख्रिस्ट विरोधीलाई दिइएको समय भनेको चाहिँ कति रहेछ त भन्दाखेरि, त्यो समय 1260 वर्ष हो। त्यो 1260 वर्ष हामीले जोड्दै गर्दाखेरि हामी कहाँ आइपुग्थ्यौँ, पुग्यौँ त भन्दा इस्वी सम्वत 1799 हामी आइपुग्छौँ। बुझ्दै हुनुहुन्छ, यहाँसम्म त हामीले पहिले नै अध्ययन हामीले गरिसकेका छौँ। अब हेर्नुहोस् है, यो चाहिँ पहिलो मिति हो जसको विषयमा चाहिँ दानियलमा चाहिँ यहाँ लेखिएको हामी पाउँछौँ, ठिक छ? अब दोस्रो मितितर्फ हामी जाउँ, यहाँसम्म हामीले बुझ्यौँ। अब हेर्नुहोस् है, फेरि अलिकति मैले बताउन चाहे, यो भनेको चाहिँ के हो त, यो समय 539 भनेको चाहिँ यो चाहिँ जुन ख्रिस्ट विरोधीको होइन स्थापना भएको मिति हो यो समय, बुझ्दै हुनुहुन्छ। यो चाहिँ 539, यहाँबाट यिनीहरूलाई कति समय अवधि दियो त भन्दाखेरि 1260 वर्षहरूसम्म चाहिँ सन्तहरूलाई रगड्ने हो दानियल 7:25 अनुसार। त्यसपछि दानियल 12:7 अनुसार त्यही कुरा के लेखेको छ, पवित्र जातिहरूलाई चाहिँ के गर्ने त भन्दा कुल्चिमिल्ची गर्ने समय चाहिँ कति दिएको छ, 1260 वर्ष। भनेपछि सुरुवात हामीलाई थाहा छ र समय अवधि 1260 वर्ष हो भने हामी कहाँ आइपुग्यौँ त भन्दाखेरि इस्वी सम्वत 1799 हामी आइपुग्छौँ। यो चाहिँ पहिलो मिति हो। अब हेर्नुहोस् है त, दानियललाई फेरि दानियलको पुस्तकमा 12 अध्यायमा यही एउटा मिति मात्रै यहाँ दिइएको छैन, अर्को मिति पनि हामी पाउँदछौँ कि। कहाँ त भन्दाखेरि दानियल 12:11 हामी पाउँदछौँ। श्रेष्ठ नितालाई पढिदिनु हुन मैले अनुरोध गर्न चाहन्छु। श्रेष्ठ नेता
हजुर
दानियल 12 को 11 पद पढिदिनुहोस् त।
दानियल 12:11 अनि दिनहुँ चढाइने बलिदान हटाएर उजाड पार्ने घृणित वस्तु स्थापित गरेको समयदेखि यता 1290 दिन हुनेछ।
अब हेर्नुहोस् है त, यहाँनिर फेरि अब दोस्रो मिति यहाँ दिएको हामी पाउँछौँ कि। यहाँ चाहिँ के भनिएको छ त, 12 को 11 भने अनि दिनौ चढाइने बलिदान हटाएर उजाड पार्ने घृणित वस्तु स्थापित गरेको। उजाड पार्ने हेर्नुहोस् है, उजाड पार्ने घृणित वस्तु स्थापित गरेको समयदेखि यता 1290 दिन हुनेछ। अब सुरुवात कहाँनिर रहेछ त, सुरुवात भनेको उजाड पार्ने घृणित वस्तु स्थापित, यो मिति कहाँदेखि कहाँसम्म भयो भन्ने चाल पाउनको लागि त हामीलाई पहिले सुरुवाती कुन हो त भन्ने कुरा हामीलाई चाल पाउन जरुरी छ नि त। त्यसपछि पो त्यो समय अवधि हामी जोड्दै गर्दाखेरि त्यसले हामीलाई कुन मितिसम्म पुर्याउँछ भन्ने कुरा हामी चाल पाउँछौँ। अब यो मिति चाहिँ कहाँबाट सुरु भएको हो त भन्दा, उजाड पार्ने घृणित वस्तु स्थापित गरेको समयदेखि। अब यो उजाड पार्ने घृणित वस्तु यो के हो त, के हो यो यसको होइन, यो कुरा हामी चाल पाउनु पर्छ। र यो यसको समय कुन समयमा चाहिँ यो चाहिँ सुरुवात भयो त होइन, त्यो कुरा हामीले चाल पाउनु पर्ने हुन्छ। अब यो कुरा हामीले ख्रिस विरोधीको विषयमा हामीले अध्ययन गर्दै गर्दाखेरि नि हामीले यसको विषयमा अध्ययन गरेका थियौँ है, तपाईँहरूलाई याद हुनुपर्छ। यो चाहिँ के छ त भन्दा, मत्ती 24:15 यीशु ख्रीष्ट स्वयंले पनि यो कुरा बताउनु भएको छ क्या। उहाँले के भन्नुभयो त भन्दा, यस कारण जब भविष्यवक्ता दानियलद्वारा भनिएको, हेर्नुहोस् है, भविष्यवक्ता दानियलद्वारा भनिएको कुरा, अब के त त्यो उजाड पार्ने घृणित वस्तु, हेर्नुहोस् त यही छ, उजाड पार्ने घृणित वस्तु हो, उजाड पार्ने घृणित वस्तु तिमीहरूले पवित्र स्थानमा उभिएका देख्नेछौ, पढ्नेले बुझोस् भनेर यहाँ लेखिएको हामी पाउँदछौँ। अब हेर्नुहोस् है, यो उजाड पार्ने घृणित वस्तु के हो होइन, पवित्र स्थानमा उभिएको देख्छौँ। पवित्र स्थान भनेको के हो त, यो पवित्र स्थान भनेको चाहिँ मण्डली हो भनेर हामीले हेऱ्यौँ। र उजाड पार्ने घृणित वस्तु चाहिँ के हो त भन्दाखेरि, ख्रिस्ट विरोधी प्रणाली चाहिँ मण्डलीमा चाहिँ के गर्छ त भन्दाखेरि बस्छ। बस्छ भनेको कसरी बस्छ त भन्दा, साँच्चीकै आएर मण्डलीमा चाहिँ ख्रिस्ट विरोधी प्रणाली बस्ने कसरी त भन्दाखेरि, फल्स डक्ट्रिनहरूद्वारा। फल्स डक्ट्रिन भनेको जुन बाइबल अनुसार छैनन्, त्यो बाइबल अनुसारको कुराहरूलाई चाहिँ उनीहरूले प्रचार गर्छन्। र विश्वास गरिसके पश्चात चाहिँ के हुन्छ त भन्दा, ख्रिस्ट विरोधी प्रणाली चाहिँ मण्डलीमा बस्ने हो भन्ने कुरा हामीले अध्ययन गरेका थियौँ। अब हेर्नुहोस् है, उजाड पार्ने घृणित वस्तु स्थापितले पनि के कुरालाई नै जनाउँदछ त भन्दाखेरि, यसले पनि त्यही ख्रिस्ट विरोधी प्रणाली सुरुवात भएको समयलाई नै जनाउँदछ क्या। हेर्नुहोस् है, अगाडि हामीले जुन कुरा हेऱ्यौँ नि त्यही कुरा नै दानियल 12:11 पनि मिति चाहिँ कुन नै रहेछ त भन्दाखेरि, त्यही नै, त्यही भनेको कुन त भन्दाखेरि, जुन चाहिँ ख्रिस्ट विरोधी प्रणालीको सुरुवात भएको समय। अब त्यहाँदेखि चाहिँ कति समय हुन्छ अरे त भन्दा, 1290 दिन हुनेछन् भनेर भनिएको छ हो। अब हेर्नुहोस् है, त्यो समय अवधिदेखि 1290 दिन, अब 1290 दिन भनेको चाहिँ के हो त भन्दाखेरि, इजिकेल 4:6 र गन्ती अघि क्या हामीले हेर्दै गर्दाखेरि, एक दिन बराबर एक वर्ष भनेपछि 1290 दिन भनेको कति हुने भयो त भन्दाखेरि, 1290 वर्षहरू हुने भयो कि। बुझ्दै हुनुहुन्छ, सुरुवाती मिति कहाँबाट हो, यही 539 हो। अब यो सुरुवाती मिति इस्वी सम्वत 539 बा हामीले 1290 हामी जोड्छौँ भने हामी कहाँ आइपुग्छौँ त, कहीँ पुग्छौँ यो जोड्दै गर्दाखेरि, 1829 AD हामी आइपुग्छौँ क्या। 1829 इस्वी सम्वत 1829 1829 AD हामी आइपुग्छौँ। अब हेर्नुहोस् है, यो 1829 AD इस्वी सम्वत 1829 चाहिँ के भयो त, यहाँ एकदमै महत्त्वपूर्ण कुरा भएको छ क्या। यो चाहिँ है एउटा प्रभुको प्रचारक विलियम मिलर भन्ने हुनुहुन्थ्यो होइन, यो समयमा चाहिँ नि यो 1829 AD भन्दा अगाडि चाहिँ नि के भएको थियो त भन्दाखेरि नि, त्योभन्दा अगाडि चाहिँ मानिसहरूले नि प्रभु यीशु ख्रिस्टको चाहिँ दोस्रो उपस्थिति हुन्छ भन्ने कुरा नै उनीहरूले चाहिँ के गरिसकेका थिए, भुलिसकेका थिए कि त्यहाँनिर चाहिँ नि, किनभने हामीले अध्ययन गऱ्यौँ नि होइन, कहाँनिर अध्ययन गऱ्यौँ त भन्दाखेरि ख्रिस्ट विरोधीको विषयमा हामीले अध्ययन गर्दै गर्दाखेरि चाहिँ ख्रिस्ट विरोधी प्रणालीले चाहिँ हामी नै हो, हामीले नै राज्य गर्ने हो भनेर उनीहरूले राज्य गरेका थिए। 1000 वर्षको राज्य चाहिँ हामीले गर्दैछौँ भनेर होइन, उनीहरूले राज्य गरेका कुराहरू यी यी यथावत धेरै कुराहरू थिए नि। यसै कारणले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ के भइसकेको थियो त भन्दा सत्यता चाहिँ त्यहाँ लुकिसकेको अवस्था थियो। अनि हामीले अध्ययन अर्को पनि हामीले केमा अध्ययन गऱ्यौँ त यसैको विषयमा भन्दाखेरि 10वटा चाँदीका सिक्काहरूमा हराएको है हराएको हराएको एउटा 10 चाँदीको सिक्का मध्ये एउटा सिक्का चाहिँ हराएको थियो नि, त्यो सिक्का चाहिँ के हो त भन्दाखेरि उहाँको दोस्रो है उहाँको दोस्रो उपस्थिति सम्बन्धी हो। यो चाहिँ हराएको थियो कि, बुझ्दै हुनुहुन्छ, यो यसको विषयमा चाहिँ हराएको थियो कि, यो चाहिँ हराएको सिक्का, सिक्काले चाँदीले के कुरालाई जनाउँदछ त भन्दाखेरि सत्यतालाई जनाउँदछ, र यो सिक्का चाहिँ है भने चाहिँ त्यो हराएको सत्यता चाहिँ के थियो त भन्दाखेरि उहाँको दोस्रो उपस्थितिको विषयमा थियो। हो, त्यो समयसम्म चाहिँ मानिसहरू यो हराइसकेको थियो, तर विलियम मिलर भन्ने प्रचारकले चाहिँ के गरे त भन्दा इस्वी सम्बत 1829 चाहिँ अब यीशु ख्रिस्टको चाहिँ दोस्रो उपस्थिति चाहिँ हुनेवाला छ भनेर चाहिँ नि सबै मानिसहरू माझमा चाहिँ विलियम मिलरले चाहिँ प्रचार गर्न थाले है, एउटा प्रभुको प्रचारकले प्रचार गर्न थाले। र अनि के भने त विलियम मिलरले भन्दाखेरि 1844 1844 इस्वी सम्बत 1844 चाहिँ यीशु ख्रिस्ट चाहिँ देखिने गरेर नै आउनुहुन्छ भनेर सबै 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 ठाउँहरूमा चाहिँ विलियम मिलरले चाहिँ प्रचार गर्न थाले प्रचार गर्न थाले प्रचार गर्न थाले होइन। अब सबै मान्छेमा चाहिँ ओहो अब हो त यीशु ख्रिस्टको चाहिँ दोस्रो उपस्थिति चाहिँ अब हुनेवाला छ भनेर सबै मान्छेहरूले चाहिँ अब होइन यो 1844 को मितिलाई चाहिँ उनीहरूले कुरेर बसे के है, अनि अब आउनुहुन्छ भने चाहिँ आफूसँग भएका कुराहरू होइन धेरै सम्पत्तिका कुराहरू सबै धेरै मानिसहरूलाई चाहिँ बाँडे है। सो यो चाहिँ हाम्रो वर्ल्ड हिस्ट्रीमा यो रेकर्डेड छ होइन, उनीहरूले बाँडे यसरी त्यो गरेर बसे। तर जब 1844 AD अङ्ग्रेजीमा भन्नुपर्दा जब त्यो समय आयो नि, त्यो समयमा चाहिँ के भएन त भन्दाखेरि यीशु ख्रिस्टको दोस्रो उपस्थिति देखिने गरेर भएन, उपस्थिति नै भएन कि। अनि त्यसपछि मान्छेहरू के भयो त भन्दाखेरि नि मान्छेहरू एकदमै निराश भए कि, ओहो हामीले त उहाँ आउनुहुन्छ भनेर हामीले सोचेका थियौँ, उहाँ त आउनु भएन। अब सबैजना निराश भए, निराश भएर के गरे त उनीहरूले बेचेका कुराहरू पनि फेरि आफैले होइन अरूलाई दिएका कुराहरू के दिएका बाँडिदिएका थिए, त्यो दिएको कुराहरू पनि आफैले लिएर उनीहरू निराश भए क्या। अब यसको विषयमा जुन यो घटना छ नि, यो घटनाको विषयमा चाहिँ हामी बाइबलमै हामी पाउँदछौँ कि 1844 1844 AD उहाँको दोस्रो उपस्थिति किन भएन त, यसको विषयमा हामी हामी बाइबलमै घटना हामी पाउँदछौँ। कहाँ त भन्दाखेरि मत्ती 25 अध्यायमा हामी यसको विषयमा पाउँछौँ कि। मत्ती 25 चाहिँ के छ त भन्दा 10 कन्याको दृष्टान्त हामी त्यहाँ पाउँछौँ। त्यो दृष्टान्तमा चाहिँ नि यही घटनाको विषयमा उल्लेख गरिएको हामी पाउँछौँ। कसरी त आउनुहोस् हामी हेरौँ, श्रेष्ठ नेता मत्ती 25:1-6 5 पदसम्म पढिदिनुहोस् त।
तब स्वर्गको राज्य 10 जना कन्याहरू जस्तो हुनेछ, जो आफ्ना बत्तीहरू लिएर दुल्हालाई भेट्न निस्के। अनि तिनीहरूमा 5 बुद्धिमान थिए र 5 मूर्ख थिए। मूर्खहरूले आफ्ना बत्तीहरू त लिए, तर आफूसित तेल चाहिँ बोकेनन्। तर बुद्धिमतीहरूले आफ्ना बत्तीहरूसित आफ्ना भाँडाहरूमा तेल पनि बोके। तर दुलहाले ढिलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए।
हेर्नुहोस् है यहाँनिर स्वर्गको राज्य चाहिँ कस्तो हो त भन्दा 10 जना कन्याहरू जस्तो हुनेछ, जो आफ्नो बत्ती लिएर दोलालाई भेट्न निस्के। हेर्नुहोस् है कन्याहरू बत्ती लिएर, बत्तीले के कुरालाई जनाउँछ, परमेश्वरको वचन लिएर, परमेश्वरको वचनको प्रकाशमा हेर्नुहोस् है लिएर दोलालाई भेट्न निस्के हो, निस्के सबैजना निस्के। अब यहाँ अघि नै पनि हामीले के भयो त अन्त अवेकनिङ आयो नि त होइन, ओहो यीशु ख्रिस्टको चाहिँ दोस्रो उपस्थिति हुँदैछ है भन्ने कुरा भयो नि। त्यस पश्चात चाहिँ परमेश्वरको वचनमै यो कुरा लेखिएको कारणले गर्दा सबैजना अब यो कन्याहरूले चाहिँ कसलाई जनाउँदछ त भन्दा मण्डलीलाई जनाउँदछ। मण्डली चाहिँ परमेश्वरको वचन प्रकाश लिएर बाइबलबाटै चाल पाएर ओहो उहाँको दोस्रो उपस्थिति चाहिँ हुनु हुन्छ है भन्ने वचनले लेखेका उनीहरू चाहिँ के गर्दैछन् त भन्दा दुलालाई भेट्न, दुलाह को हुनुहुन्छ यीशु ख्रिस्ट हुनुहुन्छ, सबैजना चाहिँ के गरेका छन् निस्केका छन्। हेर्नुहोस् है अब निस्के त्यसपछि पाँच बुद्धिमती र पाँच मूर्ख थिए हो। मूर्खहरूले चाहिँ के गरेका थिएनन् त भन्दा बत्तीहरूमा त्यही बत्तीहरूमा चाहिँ के गरे बत्तीहरू उनीहरूले लिएका थिए तर आफूसित तेल बोकेका थिएनन् होइन। अब यो तेलले पवित्र आत्मालाई जनाउँदछ हो, अनि भाँडाले चाहिँ के कुरालाई जनाउँदछ आफू स्वयंलाई जनाउँदछ होइन। अब बुद्धिमतीहरूले चाहिँ के गरे त भन्दा बत्तीसित आफ्ना भाँडाहरूमा हेर्नुहोस् है तेल पनि बोकेका थिए बुद्धिमतीहरूले चाहिँ होइन। अब हेर्नुहोस् है सबैजना निस्केका हुन् तर दुलाहाले ढिला गर्दा ती सबै निन्द्राले लट्ठ भए। हेर्नुहोस् है दुलाले ढिला गर्दा भन्नुको मतलब के हो त दुलाहा आउनु पर्ने थियो, दुलाहा आउनु पर्ने थियो तर दुलाहा के गर्नुभयो त भन्दा आउनलाई के गर्नुभयो ढिला गर्नुभयो के ढिला गर्नुभयो। अब यसको विषयमा अघि मैले भने नि हेर्नुहोस् त 1844 1844 AD है यीशु ख्रिस्टको दोस्रो उपस्थिति हुनुपर्ने थियो तर भएन के आउनु भएन। किन किनभने दुलाहा स्वयंले चाहिँ ढिला गर्नुभयो क्या, उहाँले आउनको लागि चाहिँ के गर्नुभयो ढिलो गर्नुभयो क्या उहाँ आफैले। अनि त्यस पश्चात के भयो त भन्दा हेर्नुहोस् त ढिलो गर्दै गर्दाखेरि जो कुरेर बसेका थिए नि त्यो समयमा के भयो उनीहरू निराश भएका थिए नि हो। यो कुरा चाहिँ के कुराले जनाइराखेको छ त भन्दा ती सबै निन्द्राले लट्ठ भए र निदाए। हेर्नुहोस् त त्यस पश्चात के भयो त ओहो आउँछ भनेर यीशु ख्रिस्ट चाहिँ आउनुहुन्छ भनेर कुरेर बसेका थिए तर आउनु भएन। त्यस पश्चात उनीहरू चाहिँ निराश भए क्या, यो अवस्थालाई यहाँ देखिएको हामी पाउँछौँ। तर अब उहाँ आउनु नै भएन त त्यसो भए त्यस पश्चात के हो त यहाँ छ पदमा हेर्नुहोस् है अनि मध्य रातमा कराएको आवाज आयो। हेर्नुहोस् है मध्य रातमा कराएको आवाज आयो, हेर दुला आउँदैछन् उनलाई भेट्न ढिस्क। अब हेर्नुहोस् है यहाँ मध्य रात भनेको छ, अब यही कुरालाई हामीले होइन यहाँनिर चाहिँ दुला आउँदैछन् भनेको छ, आउँदैछन् भन्नुको मतलब त के हो त आउनु आउनु भएको छैन आउनेवाला छन् भन्ने कुरा हो। तर यही कुरा हामी एनआइभी भर्छ है मत्ती 25:6 न्यू इन्टरनेसनल भर्जनमा हामी हेर्छौँ भने चाहिँ यहाँ के लेखेको छ एट मिड नाइट द क्राई रङ आउट हियर्स द ब्राइड ग्रुम कम आउट टु मिट हिम। हेर्नुहोस् त हियर्स द ब्राइड ग्रुम भनेको के हो हियर यहाँ हुनुहुन्छ है उहाँ उपस्थित भइसक्नु भएको छ भेट्न आऊ भनेर चाहिँ भनेको हो क्या, वास्तवमा आउँदैछन् होइन उहाँ आउनु भइसक्यो भन्न खोजेको। अब हेर्नुहोस् है उहाँको उपस्थिति चाहिँ कहिले भयो त भन्दा मध्य रातमा भयो क्या, मध्य रात भन्नुको मतलब चाहिँ के हो त भन्दाखेरि 12 बजे। अब हेर्नुहोस् है 12 बजेर ठ्याक्क 1 मिनट जाने बित्तिकै अब यहाँ के हुन्छ त भन्दा नयाँ नयाँ दिन सुरु हुन्छ नि होइन अर्को दिन सुरु हुन्छ नि हो क्या न। भन्नुहोस् त हाम्रो 12 बजे र 1 मिनट गइसकेपछि चाहिँ अब नयाँ सुरुवात नयाँ बिहानी हुँदछ हो। ठ्याक्कै यीशु ख्रिस्टको दोस्रो उपस्थिति पनि यसरी नै भयो क्या, ठ्याक्कै मध्य रातमा, बुझ्दै हुनुहुन्छ मध्य रातमा भयो। अब यो अनि त्यसपछि चाहिँ के भयो त भन्दा हियर्स द ब्राइड ग्रुम भने उहाँ चाहिँ त्यो समयमा ठ्याक्कै मध्य रातमा चाहिँ उहाँ के हुनुभयो उपस्थित हुनुभयो क्या, तर कसरी त भन्दा अदृश्य रूपमा हामीले अध्ययन गऱ्यौँ नि होइन उहाँ देखिने गरेर उहाँको दोस्रो उपस्थिति हुँदैन। कसरी हुन्छ त भन्दाखेरि अदृश्य रूपमा उहाँको दोस्रो उपस्थिति हुन्छ तर कहिले भयो त मध्य रातमा। अब यो समय चाहिँ कुन हो त अब यो तर्फ अब हामी अघि बढ्दैछौँ। हेर्नुहोस् है त यसको उत्तर चाहिँ कहाँ पाउँछौँ त भन्दा दानियल 12:12 हामी पाउँछौँ, किनभने मैले अगाडि नै तपाईँलाई बताएको थिएँ दानियल 12 अध्यायमा 3 वटा मितिहरू छ हो उल्लेख गरिएको छ, दानियल 12:7 दानियल 12:11 र दानियल 12:12 हो। अब दानियल 12:12 चाहिँ यसको उत्तर हामी पाउँछौँ के, ठिक छ हुन्छ श्रेष्ठ नेता पढिदिनुहोस् त दानियल 12:12।
धन्य हो त्यो जो पर्खन्छ र 1335 तिर्सम्म आइपुग्छ।
हो अब हेर्नुहोस् है यहाँ धन्य हो त्यो त्योहरू धन्य हो जो पर्खन्छ जसले चाहिँ पर्खिन्छ हो अनि 1335 दिनसम्म आइपुग्छ अरे। अब हेर्नुहोस् है अब यसको सुरुवाती मिति हुनु हो त भनेर हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ। अब यो सुरुवाती मिति चाहिँ अरू केही नभइकन जुन दानियल 12:7 दानियल 12:11 उल्लेख गरिएको छ त्यही नै मिति हो। कसरी त भन्दा हेर्नुहोस् त, दानियल 12:7 पनि 539 कै विषयमा लेखिएको छ हो। दानियल 12:11 पनि हामीले 539 इस्वी सम्बत 539 कै डेट दिएको छ र कन्टेक्स्ट हामीले हेर्दै गर्दाखेरि चाहिँ हामी के कुरा पाउँछौँ त भन्दा 539 वर्षदेखि नै हुनुपर्दछ भन्ने हामी चाल पाउँछौँ कि यहाँबाट। त्यसो हो भने दानियल 12:12 पनि सुरुवाती मिति चाहिँ कहाँबाट हो त भन्दाखेरि 500 इस्वी सम्बत 539 बाट नै हो। अब त्यहाँदेखि कति आउनु पर्यो त भन्दा 1335, 1335 ठिक छ, 1335 दिन अगाडि आउनु पर्यो। कहाँबाट? 539 इस्वी सम्बत 539 बाट। अब अघि केही कुरा लागू हुन्छ, हेर्नुहोस् त, 1 दिन बराबर 1 अगमबाणीय दिन बराबर 1 वर्ष, हाम्रो 1 शाब्दिक वर्ष। त्यसो हो भने हेर्नुहोस् है, 1335 दिन भनेको चाहिँ कति नै हुन्छ त भन्दा 1335 शाब्दिक वर्षहरू हुन्छन्। अब हेर्नुहोस् है, इस्वी सम्बत 539 हामी 1335 वर्ष हामी जोड्छौँ भने हामी कहाँ आइपुग्छौँ त भन्दाखेरि इस्वी सम्बत 1874 हामी आइपुग्छौँ। बुझ्दै हुनुहुन्छ? हो, उहाँ चाहिँ के हुनुभएको रहेछ त भन्दा उहाँ यीशु ख्रिस्ट मध्य रातमा हुनुभयो नि। यो चाहिँ कहिले आउनुभयो त भन्दा इस्वी सम्बत 1874 चाहिँ उहाँको अदृश्य रूपमा चाहिँ उहाँको दोस्रो उपस्थिति भएको हो। बुझ्दै हुनुहुन्छ? उहाँ ढिला गर्नुभयो, 1844 उहाँ के गर्नु भएन त भन्दा उहाँको दोस्रो उपस्थिति भएन, तर उहाँले के गर्नुभयो त ढिला गर्नुभयो। त्यस पश्चात अर्को मिति दानियलको पुस्तकमा दिएको मिति चाहिँ कति हो त, 1335 दिन जब चाहिँ जो पर्खन्छ त्यहाँसम्म उनी चाहिँ धन्य हो। किन धन्य हुन् त भन्दाखेरि यही समयमा नै यीशु ख्रिस्टको चाहिँ दोस्रो उपस्थिति चाहिँ अदृश्य रूपमा भएको हो। यसै कारणले गर्दाखेरि चाहिँ है मण्डलीले यत्रो समयसम्म कुर्दै गरेको कुरा चाहिँ यहाँ आएर चाहिँ पुरा अब हुने चरण सुरुवात भएको कारणले गर्दा यो नै चाहिँ के हो त भन्दा एकदमै धन्यको मिति चाहिँ हो। बुझ्दै हुनुहुन्छ? हो, यो 1800 इस्वी सम्बत 1874 श्रीकृष्णको दोस्रो उपस्थिति अदृश्य रूपमा भएको हो। अब यसलाई म अलिकति सरल तरिकाले अझै बुझाउन चाहन्छु। यहाँनिर हेर्नुहोस् है, चित्रमा तपाईँले देख्न सक्नुहुन्छ, यहाँनिर 539 माफ गर्नु होला, एसपी सम्मत हो यो है। यहाँ हेर्नुहोस् त, 539 सुरु भएर 1260 दिन 1260 दिन भनेर भनेको छ नि होइन, 1260 वर्षहरू हुँदै गर्दाखेरि चाहिँ ख्रिस्ट विरोधीको अवधि चाहिँ 1799 यहाँनिर सकियो। बुझ्दै हुनुहुन्छ? त्यसपछि आएर यहाँनिर फेरि 1290 दिन भनेर भन्यो नि होइन दानियल 12:11, अनि दानियल 12:11 1290 भनेको 1290 वर्षहरू हुन्। यहाँबाट हामी आउँदै गर्दाखेरि इस्वी सम्बत 1829 हामी आइपुग्छौँ, र त्यसपछि दानियल 12:12 चाहिँ के भन्यो त भन्दाखेरि 1335 दिन भनेर भनिएको छ। यहाँबाट सुरुवात भएर 1335 दिन हामीले जोड्दै गर्दा इस्वी सम्बत 1874 हामी आइपुग्छौँ। हो, यही मिति हो यीशु ख्रिस्टको दोस्रो अदृश्य उपस्थित भएको मिति। बुझ्दै हुनुहुन्छ? हो, यहाँबाट हामी चाहिँ क्लियरली हामी चाल पाउन सक्छौँ है यीशु ख्रिस्टको दोस्रो उपस्थितिको मिति चाहिँ 1800 इस्वी सम्बत 1874 नै हो। अब अझ यी कुराहरूलाई पुष्टि गर्ने धेरै अरू अगमवाणीहरू छन्। अघि हामीले हेऱ्यौँ नि 1914 भन्दा अगाडि हुनुपर्छ, त्यसले चाहिँ करिब करिबको कुरा देखाइएको थियो भने यहाँ यो अगमवाणीमा दानियल 12 अध्यायमा भएको अगमवाणीमा चाहिँ इस्वी सम्बत 1874 नै हो भन्ने कुरा चाहिँ पुष्टि गर्दछ। आउने दिनहरूमा हामी बाइबलको कालक्रमबाट पनि है यही कुरा यही मितिमा आइपुग्छौँ है भन्ने चाहिँ अझै प्रमाणहरू चाहिँ छन् कि, त्यो प्रमाणहरू हामी हेर्छौँ। नयाँ करारमा पनि अझै धेरै पदहरू छन् जुन पदहरूले हामीलाई बताउँदछ कि इस्वी सम्बत 1874 नै हो भन्ने कुरा अझ बलियो प्रमाण दिँदछ, र थप प्रमाण अझै पुरानो करारमा भएको एउटा विषय छ, जुबली ल भन्ने छ, जुबली ल है हो। त्यहाँबाट पनि हामी चाल पाउँछौँ कि यीशु ख्रिस्टको अदृश्य दोस्रो उपस्थिति चाहिँ इस्वी सम्वत 1874 नै भएको हो भन्ने कुरा चाहिँ हामी चाल पाउँछौँ। अनि आजको वचनलाई म यहीँ राख्न चाहन्छु। मलाई आशा छ तपाईँहरूले बुझ्नु भएको छ, केही नबुझ्नु भएको छ, केही प्रश्नहरू छ भने तपाईँहरूले सोध्न सक्नुहुन्छ। यो समय म हाम्रो ब्रदर आशिषलाई दिन चाहन्छु।